الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها المزمل قم الليل إلا قليلا، نصفه أو انقص منه قليلا، أو زد عليه ورتل القرآن ترتيلا. إنا سنلقي عليك قولا ثقيلا، إن ناشئة الليل هي أشد وطئا وأقوم قيلا، إن لك في النهار سبحا طويلا، واذكر اسم ربك وتبتل إليه تبتيلا. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو سورہ مزمل کی تفسیر ہم پچھلی کلاس میں شروع کر چکے تھے. شروع کی چار آیات کا ترجمہ بھی پڑھ لیا تھا. یا ایہا المزمل، اے کپڑے میں لپٹنے والے، قم اللیل الا قلیلا، کھڑا رہ رات میں سوائے تھوڑی سی دیر، سوائے تھوڑی قلیل مدت کے، باقی مدت کھڑا رہے. نصفہ او انقص منہ قلیلا، آدھی رات یعنی رات کا آدھا حصہ، یا اس میں سے کچھ کم کر دے، آدھی رات میں سے کچھ کم کر دے. تو اس کی تفسیر میں کیا پڑھا تھا کہ ایک چوتھائی رات بنتی ہے کہ جس میں کم از کم کھڑا ہونے کا نبی علیہ الصلوۃ والسلام اور صحابہ کرام کو حکم تھا. ٹھیک ہے، تو یہ فرض تھا نبی علیہ الصلوۃ والسلام اور صحابہ کرام کے اوپر، ایک سال تک فرض تھا. پھر نبی علیہ السلّہ السلام کے پاس کے اوپر یہ فرضیت برقرار رہی، صحابہ کے اوپر سے ختم ہو گئی. او زد علیہ ورتل قرآن ترتیلا، یا مزید کر دو اس میں، یعنی کچھ اور بڑھا دو ون فورتھ کے اوپر بھی، اور قرآن کو ترتیل سے پڑھو. تو اس کی ہم نے معارف و مسائل میں آگے پڑھنا تھا. پہلے رتل القرآن ترتیلا کے جو معارف اور مسائل لکھے ہیں وہ ہم پڑھ رہے ہیں پیج نمبر 590 سے، جیسے یہاں لکھا ہے کہ ترتیل قرآن کا مطلب کیا ہے. تو فرمایا کہ ورتل قرآن ترتیلا، ترتیل کے لفظی معنی کلمے کو سہولت اور استقامت کے ساتھ منہ سے نکالنے کے ہیں. مفردات امام راغب رحمۃ اللہ علیہ سے اس کو لیا گیا ہے، جو کہ شاید لغت کی کوئی کتاب ہے، میں نے دیکھی نہیں ہے ویسے. تو سہولت کے ساتھ، یعنی ٹھہر ٹھہر کے جس کو ہم کہتے ہیں، تو فرماتے ہیں کہ مطلب آیت کا یہ ہے کہ تلاوت قرآن میں جلدی نہ کریں، بلکہ ترتیل و تسہیل کے ساتھ ادا کریں، اور ساتھ ہی اس کے معانی میں تدبر و غور کریں. امام قرطبی نے یہ لکھا ہے. ٹھیک ہے، تو امام قرطبی رحمۃ اللہ علیہ تو ظاہر عرب تھے، اور یہ زمانے کے تھے جبکہ فصحا عربی عربوں میں بھی عام تھی. تو اس میں پہلی بات جو ہے ترتیل اور تسہیل کے ساتھ ادا کریں، سہولت کے ساتھ، ترتیل کے ساتھ. تو یہ تو ہم بھی جو غیر عرب ہیں یہ ہم بھی کر سکتے ہیں، اگر ہم نے پڑھنا صحیح طریقے سے سیکھ لیا ہو، کسی بھی قاری صاحب سے بچپن میں سیکھ لیا ہو، یا بڑے ہونے کے بعد اللہ نے توفیق دی تو بڑے ہو کے سیکھ لیا ہو. تو اتنا تو ہم سب کر سکتے ہیں اور کرنا ہے، ضروری ہے. ٹھیک ہے، لیکن معانی میں تدبر اور غور کب کریں گے؟ وہ تو عربی زبان سیکھے بغیر نہیں کر سکتے. تو فصحیٰ عربی جو قرآنی عربی ہے وہ جب تک نہیں سیکھیں گے تو معانی میں تدبر اور غور کیسے کریں گے؟ پڑھنے کے دوران تو نہیں کر سکتے پھر. ٹھیک ہے، وہ بعد میں تفسیر پڑھ کر کے اس کے غور کریں تو وہ اور بات ہے، لیکن جس وقت قرآن کی تلاوت ہو رہی ہے تو اس دوران معانی میں تدبر اور غور تو صرف عربی کی سمجھ بوجھ حاصل ہونے کے بعد ہی کیا جا سکتا ہے نا. ورتل کا عطف قم اللیل پر ہے، یعنی یہ جو کونکیٹینیٹ ہوا ہوا ہے، رتل کا امر، فعل امر. ٹھیک ہے، یہ حکم ہے نا کہ ترتیل کے ساتھ پڑھو، تو رتل اس کا حکم ہے. تو اس کا عطف کس کے ساتھ چل رہا ہے، یعنی اس کو کس چیز کے ساتھ کونکیٹینیٹ یا جوائن کریں گے؟ وہ قم اللیل کے ساتھ جوائن کریں گے. ٹھیک ہے، قم اللیل ورتل القرآن ترتیلا، رات میں کھڑے رہو اور قرآن کو ترتیل کے ساتھ پڑھو. تو اس میں اس کا بیان ہے کہ رات کے قیام میں کرنا کیا ہے، کیا کرنا ہے، کیوں رات میں کھڑے رہو؟ ایسے بس کھڑے رہو قبلے کی طرف رخ کر کے मुराकबे की नीयत बांध दो। क्या ये मतलब है खड़े रहने का? नहीं, मतलब खड़े रहने का ये है कि कुरान की तिलावत करो इस खड़े रहने में। इससे मालूम हुआ कि नमाज तहज्जुद अगरचे किरात व तस्बीह रुकू व सुजूद सभी अजजाए नमाज पर मुश्तमिल है, मगर इसमें असल मकसूद किरात कुरानी है। इसीलिए अहादीस सही है, इस पर शाहिद हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद की नमाज बहुत तवील अदा फरमाते थे। यही आदत सहाबा व ताबईन में मारूफ रही है। ठीक है, तो सजदा भी लंबा करते थे, कभी कभी लंबा सजदा भी करते थे, कभी लंबा रुकू भी करते थे। जो कादा होता है बैठ करके, जो तहियात और तशहुद और दुरूद शरीफ पढ़ रहे होते हैं और उसके बाद एक दो दुआएं भी पढ़ लेते हैं, उसमें तवालत का नहीं जिक्र आया है। ठीक है, सजदे में नबी अलैहिस्सलाम का तवील सजदा करना, रुकू में तवील रुकू करना, इसकी तो हदीसें मिलती हैं, लेकिन जो कादा होता है उसमें तवील कादा जो है ना, ये मजकूर नहीं है। अलबत्ता जो कयाम की हालत है, तो कयाम की हालत में तो कुरान की तिलावत है और इसमें बहुत ज़्यादा तवालत नबी अलैहिस्सलाम किया करते थे। अब यहाँ पर एक और बात जो शायद आपके सामने हो चुकी है, किसी और क्लास में हुई थी, कि ये जो नमाज है तहज्जुद की, ये नफिल नमाज है। ठीक है, तो नफिल नमाजों के अंदर तवालत इंसान कर सकता है, ये सुन्नत भी है। खुसूसन जो तहज्जुद का वक्त है, तो उस वक्त के अंदर बाकी लोग सो रहे होते हैं, बच्चे सो रहे होते हैं, बूढ़े भी उमूमन बाकी लोग सो ही रहे होते हैं, सिवाय जिसको तहज्जुद पढ़ने की तौफीक मिले। तो उस वक्त आप जब तहज्जुद को तवील करते हैं ना, तो आपके किसी जरूरी काम के अंदर खलल नहीं होता, कोई आपसे कुछ एक्सपेक्ट नहीं कर रहा होता। ठीक है, और आप यकसुई के साथ लंबी यानी नमाज पढ़ सकते हैं। जबकि दिन के वक्त जो फर्ज नमाजों का वक्त होता है, तो फर्ज नमाजों के अंदर सुन्नत क्या है? इख्तिसार, मुख्तसर करना। ठीक है, फर्ज नमाज में मुख्तसर करने की बहुत सारी हिकमतें समझ में आती हैं। एक तो ये कि इंसान को अपना कामकाज होता है। ठीक है, तो अगर फर्ज नमाज लंबी करेगा तो फिर उसका कामकाज मुतासर होगा, खुसूसन जोहर और असर, जबकि जो कि कामकाज के टाइम्स होते हैं। तो अब दफ्तर से निकला है फर्ज नमाज पढ़ने के लिए और वो लंबी फर्ज नमाज पढ़ रहा है, लंबी तिलावत कर रहा है, तो भाई दफ्तर का काम कौन करेगा? कभी जिंदगी की और जरूरियात भी होती हैं जो कि आपने लंच आवर में करनी होती हैं। असर के वक्त में तो लंच आवर भी नहीं होता, जोहर में तो चलो फिर लंच का टाइम होता है, तो उसमें थोड़ा एक्स्ट्रा टाइम होता है बंदे के पास, कभी कभी, हमेशा हर एक के पास लंच आवर में भी टाइम नहीं होता, और असर में तो कोई लंच आवर भी नहीं होता ना, वो तो खास काम का वक्त होता है। खुसूसन सऊदी अरब के दफ्तरों के अंदर तो एक अजीब ही माहौल है, यहाँ पर ऐसा लगता है कि लोग दफ्तर जो है ना, वो यानी दफ्तर में हस बस जो कहता है ना, यानी गहमा गहमी, ये असर के वक्त में शुरू होती है। अजीब माहौल था, सुबह के वक्त जो है या तो लोग बहुत देर से आ रहे होते थे, या ये कि सुबह के वक्त जो है जो सेल्स वाले लोग हैं वो बाहर निकले हुए होते थे। ठीक है, जो भी कर रहे हैं, बाहर कस्टमर के पास जा रहे हैं या ऐसे टाइम जाया कर रहे हैं, जो भी कर रहे हैं ये लोग, फिर जोहर के वक्त यानी आना, जोहर के बाद आना शुरू होते हैं, और असर के वक्त में मुकम्मल गहमा गहमी होती है दफ्तर के अंदर। और फिर ये लोग जो है वो लेट नाइट बैठते हैं ताकि घर वापस ना जाना पड़े, घर वापस जल्दी जाएंगे तो फिर बीवी गले पड़ जाएगी, बच्चे गले पड़ जाएंगे, तो रात को फिर लेट बैठते हैं और फिर लेट नाइट जो है वो घर जाते हैं। ये एक अजीब माहौल जो है वो यहाँ के दफ्तरों के अंदर है, और जाहिर है बच्चे फिर उसके बाद जब बच्चे घर आएंगे तो बाप जो है वो दफ्तर में बैठा हुआ होगा, तो बाप की फिर क्या इन्वॉल्वमेंट होगी जिंदगी के अंदर। ठीक है, तो बस इसको उर्दू में कहते हैं ना, वो हमारे यहाँ आवेग आवा बिगड़ा हुआ, तो वो इसी को कहते हैं, आवेग आवा बिगड़ा हुआ, चीज ही उल्टी। बहरहाल, तो दिन की नमाजों के अंदर जो फर्ज नमाजें होती हैं उनमें इख्तिसार है। अब फर्ज नमाजों के बाद जो हमारे फुकहा हमें तलकीन करते हैं कि आप सुन्नत मुअक्कदा भी अदा करें। ठीक है, सुन्नत मुअक्कदा के अंदर भी फजर की सुन्नत मुअक्कदा की सबसे ज्यादा तलकीन आई है हदीस मुबारका में, उसको छोड़ने की किसी सूरत में इजाजत भी नहीं है। सुन्नत मुअक्कदा जो फजर की दो रकत सुन्नत होती है, ठीक है, फजर का टाइम भी ऐसा है कि ये टाइम भी अभी जिंदगी के मामूलात शुरू नहीं हुए होते हैं, दिन के मामूलात, तो उस वक्त जो है आप सुन्नत मुअक्कदा को इतना ज्यादा लाजिम नबी सल्लल्लाहु अलैहि वसल्लम ने किया। फिर उसके बाद जो फजर की फर्ज नमाज होती थी उसमें भी लंबी सूरत की तिलावत करते थे, अगरचे वो बहुत लंबी नहीं होती थी। सूरह काफ जितनी लंबी सूरत है ना, اتنی تلاوت نبی علیہ السلام فجر کی فرض میں کیا کرتے تھے، اس وقت کام کاج شروع نہیں ہوا ہے. ظہر کی نماز کے اندر لمبی تلاوت کا کوئی ذکر نہیں ہے، ویسے بھی اس کے اندر جو ہے وہ سری نماز ہوتی ہے، تو تلاوت اگر امام کرے گا بھی تو بھی مقتدیوں کو تو وہ آواز آئے گی نہیں. تو ظہر کی نماز بہت ہی شارٹ ہوتی ہے اور عصر کی نماز بھی شارٹ ہوتی ہے. پھر مغرب میں تھوڑی سی لمبی قرأت کر سکتے ہیں، تھوڑی سی لمبی قرأت، جیسے کہ یہ جو وشمس وضحاہا جیسی صورت ہے، تو اس کی تلاوت مغرب کی نماز میں کر سکتے ہیں، اور اس کے بعد عشاء کی نماز میں تھوڑی سی اور لمبی کر سکتے ہیں، ٹھیک ہے، جیسے والفجر اور اس طرح کی جو صورتیں ہیں، تو اتنی بڑی جو ہے عشاء میں کر سکتے ہیں. لیکن اوور آل دا ہول آئیڈیا از کہ فرض نماز میں اختصار رکھنا ہے. اب جو عورتیں گھر کے اندر نماز پڑھتی ہیں، کیونکہ آپ سب تو یہ تو عورتوں والی کلاس ہے، تو عورتوں کی فرض نماز کے اندر بھی جو ہے نا یہ یعنی اپنے اوپر اس طریقے سے بوجھ مت ڈالنا چاہیے کہ فرض نمازوں کو طویل کریں، ٹھیک ہے، اس لیے کہ فرض نمازوں کی نیچر کو ہمیں سمجھنا چاہیے کہ فرض نمازیں جو ہوتی ہیں یہ دراصل اللہ تعالیٰ کا ہمارے اوپر قرض ہوتا ہے، قرض، ٹھیک ہے، یہ گویا کہ جو اللہ تعالیٰ نے ہمیں نعمتیں دی ہیں نا، ان نعمتوں کی پرائس ہے، قیمت ہے یہ، ٹھیک ہے، جو کہ ہم نے چکانی ہے، یہ ہمارے اوپر قرض ہے اللہ تعالیٰ کا، کہ اللہ تعالیٰ نے سب کچھ جو ہمیں دیا ہوا ہے اس کے بدلے میں ہمیں یہ کرنا ہے، فرائض پورے کرنا ہے، ٹھیک ہے. تو قرض جو ہے یہ انسان نے اپنے اوپر سے اتارنا ہوتا ہے، ٹھیک ہے، اس کو اتارنا ہوتا ہے. قرض کے اندر آپ بیوٹیفیکیشن نہیں کرتے ہیں کہ کسی سے آپ نے 10,000 روپے قرض لیے تھے تو اب آپ جو اس کو 10,000 روپے واپس دے رہے ہیں نا، تو اس میں آپ کے لیے لازمی ہے کہ آپ جو ہے وہ کرارے نوٹ جو ہے وہ واپس کریں، کرارے جو بالکل ہی نئے بینک سے نکلے ہوئے پرنٹڈ نوٹ ہوتے ہیں وہی واپس کریں. بھائی جو بھی نوٹ آپ کے پاس اویلیبل ہوں گے آپ ان کے ذریعے سے قرض ادا کریں. آپ ڈیلے نہیں کریں کہ میں جب تک بینک سے نئے نوٹ نکال کر کے نہیں لاؤں گی اس وقت تک میں قرض ادا نہیں کروں گی. بھائی قرض ادا کرنے کی ایک میعاد ہوتی ہے، اس میعاد کے اندر آپ کے پاس جو بھی نوٹ اویلیبل ہیں آپ نے اس کو اتارنا ہے، ٹھیک ہے. تو قرض، یہ فرض نمازیں جو ہوتی ہیں نا، یہ قرض ہوتی ہیں، ان کے اندر طوالت بھی نہیں ہے، ان کے اندر جو ہے وہ یعنی بہت یہ کہ بھائی میرا دھیان کیوں نہیں لگ رہا نماز کے اندر. بھائی دھیان آپ کا نہیں لگ سکتا نماز کے اندر، یہ جو فرض نمازیں ہوتی ہیں نا ان میں دھیان نہیں بن سکتا، ٹھیک ہے. لوگ ساری زندگی اسی چکر میں رہتے ہیں کہ میری فرض نمازیں جو ہیں وہ دھیان کے ساتھ بن جائیں، حالانکہ یہ ایک ایسا سراب ہے، سراب سمجھتے ہیں، ٹھیک ہے، سراب کیا چیز ہوتی ہے، جو سامنے ایک وہ ایک دھوکا نظر آ رہا ہوتا ہے نا. سخت گرمی کے موسم میں اگر آپ سڑک کے اوپر ٹریول کریں تو دور آپ کو پانی نظر آئے گا، لیکن وہ پانی اصل میں پانی نہیں ہوتا، وہ ایک یعنی ایک دھوکا ہوتا ہے، ایک سراب ہوتا ہے جس کو سراب کہتے ہیں، مراج کہتے ہیں اس کو انگریزی زبان میں، ٹھیک ہے. آپ جتنا اس پانی کو آگے یعنی پانے کی کوشش کریں اور تیز اپنی گاڑی کو دوڑائیں کہ میں اس پانی تک پہنچ جاؤں، وہ پانی اتنا ہی آگے چلا جاتا رہے گا، آگے جاتا رہے گا، آگے جاتا رہے گا، آپ کبھی بھی اس سراب تک نہیں پہنچ سکتے، ٹھیک ہے. تو سراب کے پیچھے جو لوگ بھاگتے ہیں تو وہ کیا کرتے ہیں، اپنی زندگی ضائع کر رہے ہوتے ہیں، اپنا وقت ضائع کر رہے ہوتے ہیں، ان کو سراب کبھی بھی حاصل نہیں ہو سکتا، ٹھیک ہے. بالکل اسی طریقے سے فرض نمازوں کے اندر کیفیت کے بنانے کی تمنا رکھنا نا، یہ سراب ہے، یہ سراب آپ کو حاصل نہیں ہوگا، ٹھیک ہے. تو پھر ہم نے کرنا کیا ہے، فرض نمازوں میں کیا کریں، فرض نمازوں میں ہم نے دو کام کرنے ہوتے ہیں. ایک کام یہ کرنا ہوتا ہے کہ ہم نے طہارت جو ہے وہ بالکل صحیح طریقے سے حاصل کرنی ہوتی ہے، جو کہ نماز کی شرط ہے. طہارت یعنی غسل کرنا، یہ 100% صحیح معلوم ہونا چاہیے. کن حالتوں کے اندر غسل کرنا ہے، جنابت کی حالت سے نکلنے کے لیے جو شرعی غسل ہوتا ہے، حیض کی حالت سے نکلنے کے لیے جو شرعی غسل ہوتا ہے، یہ بالکل ایکیوریٹلی عورت کو معلوم ہونا چاہیے اور اس غسل کو وہ کرے، ٹھیک ہے، جب ضرورت پڑے. اور اس کے بعد پھر جو حدث اصغر ہوتا ہے، یعنی بے وضوئی کی حالت سے نکلنا کیسے ہے، وضو کر کے نکلنا ہے، تو وضو اچھی طریقے سے بنانا ہے، ٹھیک ہے. تو فرض نمازوں کے لیے سب سے پہلا کام کیا کرنا ہوتا ہے، طہارت اچھے سے حاصل کرنی ہوتی ہے، بالکل صحیح صحیح طہارت ہونی چاہیے. پھر اس کے بعد جب آپ نماز کے اندر داخل ہوتے ہیں تو نماز کا جو طریقہ ہے نا وہ بالکل ٹھیک ٹھیک ادا کرنا ہے، जिसको तादीर अरकान कहते हैं, ठीक है, उसके अंदर नियत पता होना चाहिए कि मैं कौन सी वाली नमाज पढ़ रहा हूँ, ठीक है, किस वक्त की नमाज पढ़ रहा हूँ, कितनी रकत पढ़ रहा हूँ, ठीक है, फर्ज पढ़ रहा हूँ कि मैं सुन्नत मौकदा पढ़ रहा हूँ, ये पता होना चाहिए। और कुरान की तिलावत ये तरतील के साथ होनी चाहिए, चाहे छोटी सूरत पढ़ रहे हो लेकिन तरतील के साथ पढ़ रहे हो, यानी सहूलत के साथ, जैसे यहाँ पे तफसीर आगे और भी पढ़ेंगे, ठीक है। तो सही तरीके से कुरान की तिलावत करनी है, फिर रुकू में जाना है, तो रुकू जैसे जितना ज्यादा अपने कमर को फ्लैट करके, पीठ को यानी बराबर करके, जिस तरह से रुकू किया जाता है, ये तो मर्दों के अंदर होता है, हर औरतों में तो झुक करके जो है वो अपने टखने को पकड़ना होता है, ठीक है। तो रुकू जो है वो सही तरीके से करना, रुकू में नजरों की हिफाजत करना कि नजरें जहां पे सुन्नत के मुताबिक होनी चाहिए वहीं पे नजरें जमाना, यानी जो पैर के जो थम्स होते हैं राइट, उनके ऊपर नजरें जमाना। फिर उसके बाद खड़े होना तो पूरा स्ट्रेट खड़े होना, ठीक है, ये नहीं कि थोड़ा सा रुकू से ऊपर होए और सजदे में चले गए, नहीं, बल्कि पूरा स्ट्रेट खड़े होना। फिर उसके बाद सजदे में जाना, जो सुन्नत तरीका है सजदा करने का, और सजदे में अपनी निगाहों को अपनी नाक की तरफ रखना, ठीक है, और सुभान रब्बी अला वगैरह जो पढ़ते हैं। फिर उसके बाद जो बैठना तो मुकम्मल तरीके से बैठना, ऐसे नहीं कि थोड़े से सजदे से उठे और उसके बाद दूसरे सजदे में चले गए, नहीं, बल्कि मुकम्मल तरीके से बैठना, एक लम्हे के लिए बैठना, जो जो सजदों के दरमियान बैठना होता है। फिर उसके बाद दूसरा सजदा भी ऐसे ही करना, और फिर उसके बाद अगली रकत करना, और फिर दूसरी रकत के खत्म होने के बाद तो जो तशहुद के लिए बैठते हैं, तो वो भी जो है वो सही तरीके से बैठना और सही अंदाज से तशहुद को पढ़ना, ये सब जो है वो तादील अरकान कहलाता है। ये तादील अरकान फर्ज नमाज के अंदर करना जरूरी है, तहारत नंबर वन, नंबर टू तादील अरकान, ठीक है, ये है फर्ज नमाज। फर्ज नमाज के अंदर लंबी लंबी तिलावतें करना और जो है वो अल्लाह की मोहब्बत में गर्क होने की कोशिश करना, ये एक शराब है, ये आप नहीं कर सकते। अगर करने की कोशिश करेंगे ना, पहली बात तो ये उसको पा नहीं सकेंगे, दूसरी बात ये है कि जो आप फर्ज नमाज को लंबा करेंगी, इस लंबा करने की वजह से आपके जो दूसरे इंपॉर्टेंट काम है, जो कि शरी एतबार से भी इंपॉर्टेंट है, मैं दुनिया की कमाने की और दुनिया के पीछे भागने की और फैशन और दूसरी चीजों की बात नहीं कर रहा, जो घर की जिम्मेदारी है, जो शौहर की तरफ से जिम्मेदारी है, घर के बुजुर्गों की तरफ से जिम्मेदारी है, घर के बच्चों की तरफ से जिम्मेदारी है, वो जिम्मेदारियां मुतासिर होंगी, ठीक है। और फिर एक और भी सिचुएशन हो सकती है, वो ये है कि कोई इमरजेंसी सिचुएशन हो जाए, ठीक है, वो इमरजेंसी सिचुएशन जब होगी ना, आप फर्ज नमाज को तोड़ नहीं सकते, फर्ज नमाज को आप तोड़ नहीं सकते। अब आप लंबी फर्ज पढ़ रहे हैं तो आप लंबी फर्ज पढ़ते चले जाएंगे, जब तक मुकम्मल नहीं होगी उस वक्त तक सलाम फेरे बगैर आप फर्ज से नहीं निकल सकते, ठीक है। तो इमरजेंसी सिचुएशन के अंदर फिर आपका नुकसान हो जाएगा, किसी को किसी बुजुर्ग ने बुलाया, जैसे माँ ने बुलाया, ठीक है, अगर नफिल पढ़ रहे होंगे तो नफिल को तोड़ने की इजाजत है, फर्ज को तोड़ने की इजाजत नहीं है। तो फर्ज अगर लंबी करेंगे तो किसी ने ऐसे अगर आवाज दी और आप जो है वो लंबी फर्ज करने के चक्कर में लगी हुई हैं कि मैं तो जरा अच्छे से अपने रब को राजी करूं इस वक्त, ठीक है, तो एक्चुअली ये गलत हो जाएगा, आपका नुकसान हो जाएगा, ठीक है। तो इस वजह से फर्ज को जो है ना तो लंबा करने की कोशिश करें और ना फर्ज में जो है ना वो कैफियात बनाने की कोशिश करें। हाँ, कैफियात बनाने की कोशिश करनी है, लंबा करने की कोशिश करनी है, लेकिन नफिल नमाजों के अंदर। इसी वजह से जिसके पास जरूरियात से और जिम्मेदारियों से फारिग वक्त होता है, ठीक है, तो उसको चाहिए कि वो नफिलों का एहतमाम करे, इशराक भी पढ़े, चाश्त भी पढ़े, एक्सक्यूज मी, सुन्नत गैर मौकदा भी पढ़े राइट, और अवाबीन भी पढ़े और तहज्जुद की नमाज भी पढ़े, ठीक है, तो पढ़ना चाहिए, लेकिन ऐसे नहीं कि दूसरी जिम्मेदारियों को को दांव पर लगा करके फर्ज नमाज के अंदर जो है यानी नफिल नमाज के अंदर फिर सारी की सारी तवज्जो लगाई हुई है। हमारे मशायख बहुत ज्यादा इस बात के ऊपर आजकल खुसूसन जोर दे रहे हैं कि नेक इखलाक, अच्छे इखलाक, इनसे अल्लाह ताला को ज्यादा आसानी से राजी किया जा सकता है बजाय इसके कि इबादात के, ठीक है। और इबादात की बात जो है ना, ये फर्जों की बात नहीं होती, बिकॉज फर्ज जो होते हैं वो कर्ज होते हैं, तो कर्ज को जो है वो इबादत ना समझा करें, वो तो करनी है, लाजमी करनी है, नहीं करेंगे तो छितरौल पड़ेगी, लितर पड़ेंगे फिर, ठीक है। तो
تو فرض نماز کو عبادتوں میں شامل نہ کریں، وہ تو قرض ہے، لیکن نفلیں جو ہوتی ہیں نا یہ عبادتیں ہوتی ہیں، ان نفلوں کو جو ہے وہ بہت چھان پھٹک کر کے کرنا ہوتا ہے، ٹھیک ہے، کہ کہیں یہ نفلیں جو ہے نا وہ کسی برائی کا سبب نہیں بن رہی ہوں ہماری زندگی کے اندر، ٹھیک ہے، کہ دوسری ذمہ داریاں جو ہیں وہ متاثر ہو رہی ہوں، یا یہ کہ ان نفلوں کے بہانے شیطان دراصل ہمارے اندر روحانی بیماریاں پیدا کر رہا ہے، ان نفلوں کو بہانہ بنا کر کے روحانی بیماریاں پیدا کر رہا ہے، ٹھیک ہے، تو یہ شیطان کے لیے بڑا آسان کام ہو جاتا ہے کہ نفلوں کے راستے سے انسان کو گمراہی کے راستے کے اوپر ڈال دے، تو اس وجہ سے یہ اتنا آسان کام نہیں ہے جتنا کہ نظر آتا ہے، تو اس وجہ سے بہتر یہ ہے کہ انسان جو ہے وہ اچھے اخلاق کے اوپر اور جو اپنی فرائض ہیں، جس قسم کے بھی فرائض ہیں، عبادت کی شکل کے فرائض ہیں یا معاملات کی شکل کے فرائض ہیں، ان کے اوپر زیادہ زور دے، اور اس کے بعد جو وقت نکلتا ہے نا تو وہ نفلوں کے اوپر لگائے، اور بہتر تو سب سے بہتر تو یہی ہے کہ نفلوں کے معاملے میں بھی اپنے مشائخ سے مشورہ کر کے نفلیں پڑھے۔ آگے پڑھیں کہ مسئلہ اس سے یہ بھی معلوم ہوا کہ قرآن کا صرف پڑھنا مطلوب نہیں ہے بلکہ ترتیل مطلوب ہے، جس میں ہر کلمہ صاف صاف اور صحیح ادا ہو۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم اسی طرح ترتیل فرمایا کرتے تھے۔ حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہا سے بعض لوگوں نے رات کی نماز میں آپ کی تلاوت قرآن کی کیفیت دریافت کی تو انہوں نے نقل کر کے بتلایا جس میں ایک حرف واضح تھا۔ کیا مطلب نقل کر کے بتلایا؟ کوئی کاغذ پہ لکھ کر کے نبی علیہ صلی اللہ علیہ وسلم کی تلاوت بتائی ہوگی، نبی علیہ صلی اللہ علیہ وسلم ایسے تلاوت کیا کرتے تھے، ٹھیک ہے، خود تلاوت کر کے سنایا، ٹھیک ہے، حالانکہ قرآن کے اندر جو صحابیات ہیں امہات المؤمنین ہیں ان کو کیا حکم ہے کہ تم اپنی آواز کو ایسے بنا کر کے رکھو کہ کسی کے دل میں تما پیدا نہ ہو، ٹھیک ہے، تو اب اگر آواز جو ہے وہ سطر کے اندر آتی ہے تو سطر جو ہے وہ تو آپ نے یعنی تعلیم و تربیت کے لیے تو سطر نہیں کھول سکتے نا، تعلیم کے لیے تو سطر نہیں کھول سکتے، یہاں پر کیا ہو رہا ہے، یہاں پر تو تعلیم ہو رہی ہے، سطر تو علاج کے لیے کھولا جاتا ہے، شریعت کے اندر سطر کھولنے کی اجازت کب ہوتی ہے، علاج کے لیے، رائٹ، اور یہاں پر کیا چیز ہو رہی ہے، یہاں علاج تو نہیں ہو رہا، یہاں تو تعلیم ہو رہی ہے، تو تعلیم کے لیے سطر کھولنے کی اجازت کہاں سے آ گئی، ٹھیک ہے، تو اسی وجہ سے مشائخ کا ایک بہت بڑا گروہ جو ہے نا وہ عورت کی آواز کو سطر میں داخل نہیں کرتا ہے، ٹھیک ہے، اس کو جو ہے وہ یعنی سختی کے انداز میں استعمال کرنا اور کم استعمال کرنا، اس کی بے شک ہر کوئی اس کے اوپر متفق ہے، تمام مشائخ اس بات کے اوپر متفق ہیں، لیکن سطر کے اوپر تمام مشائخ متفق نہیں ہیں، ٹھیک ہے، تو حضرت ام سلمہ رضی اللہ عنہا نے قرآن کی تلاوت کر کے ان لوگوں کو بتایا، اور اس کے اندر انہوں نے کوئی قاری عبد الباسط کی جیسی تلاوت کو تھوڑی کری ہوگی، جیسے کہ قرآن کی تلاوت کا انداز ہوتا ہے کہ ایک حرف جو ہے وہ الگ الگ سنائی دے رہا ہو، اس طریقے سے تلاوت کری ہوگی، اور صحابہ کرام نے سن کر کے اسے تعلیم حاصل کر لی کہ یہ ترتیل ہوتی ہے۔ مسئلہ فرض، ایک منٹ، فرض مشکل سے پڑھے جاتے ہیں بھاگ دوڑ کر، نفل کا موقع نہیں آتا، اس کے اوپر آگے آئیں گے انشاءاللہ، ٹھیک ہے، کہ فرض جو ہے وہ بھی بھاگ دوڑ کے پڑھے جاتے ہیں اور نفل کا موقع ہی نہیں آتا، تو یہ تو ظاہر ہے ایک ریئل سچویشن ہے جس میں اکثر لوگ آج کل زیادہ مبتلا ہیں۔ آگے فرمایا مسئلہ، ترتیل میں تحسین صوت یعنی بقدر اختیار خوش آوازی سے پڑھنا بھی شامل ہے، ٹھیک ہے، خوش آوازی سے پڑھنا، ام سلمہ رضی اللہ تعالیٰ عنہ نے مرد صحابہ کو خوش آوازی سے اور تحسین صوت کے ساتھ پڑھ کے نہیں سنایا ہوگا، یہ بات ظاہر ہے، ظاہر ہے، بالکل کلیئر ہے، ٹھیک ہے، لیکن جب کوئی مرد ترتیل کے ساتھ پڑھ رہا ہوتا ہے یا عورت جو ہے وہ عورتوں کے درمیان ترتیل سے پڑھ رہی ہوتی ہے تو وہ خوش آوازی کے ساتھ اور تحسین صوت کے ساتھ یعنی آواز کی حسن کے ساتھ پڑھ سکتی ہے۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ کسی کی قرات و تلاوت کو ایسا نہیں سنتا جیسا اس نبی کی تلاوت کو سنتا ہے جو خوش آوازی کے ساتھ جہرن تلاوت کرے، ٹھیک ہے، اب یہ تو ایک علمی بات نقل کر دی کہ سب سے زیادہ شوق سے اللہ تعالیٰ کس آواز کو سنتے ہیں، نبی کی آواز کو سنتے ہیں، ٹھیک ہے، ظاہر ہے کوئی غیر نبی تو اس مقام پہ پہنچ ہی نہیں سکتا، اس لیے کہ وہ نبی نہیں ہو سکتا کبھی بھی۔ حضرت علقمہ رضی اللہ تعالیٰ عنہ نے ایک شخص کو حسن صوت کے ساتھ تلاوت کرتے ہوئے دیکھا تو فرمایا کہ فداہ ابی و امی، سوری، لقد رتل القرآن فداہ امی ابی و امی، یعنی اس شخص نے قرآن کی ترتیل کی ہے، میرے ماں باپ اس پر فدا ہو جائیں، قربان ہو جائیں۔ اور اصل ترتیل وہی ہے کہ حروف و الفاظ کی ادائیگی بھی صحیح اور صاف ہو اور پڑھنے والا اس کے معانی پر غور کر کے اس سے متاثر بھی ہو رہا ہو۔ جیسا کہ حضرت حسن بصری رحمۃ اللہ علیہ سے منقول ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا گزر ایک شخص پر ہوا جو قرآن کی ایک آیت پڑھ رہا تھا اور رو رہا تھا۔ آپ صلی اللہ علیہ وسلم نے لوگوں سے فرمایا کہ تم نے اللہ تعالیٰ کے حکم سنا ہے، ورتل القرآن ترتیلا، بس یہی ترتیل ہے جو یہ شخص کر رہا ہے۔ یعنی پڑھ بھی جو ہے وہ اچھی سہولت کے ساتھ رہا تھا، ایک ایک لفظ کو کلیئرلی پروناؤنس کر رہا تھا اور ساتھ ساتھ اس کے معانی پہ غور بھی کر رہا تھا، جبھی تو اس کی آنکھوں سے آنسو نکل رہے تھے۔ تو یہ یعنی پرفیکٹ ترتیل کی مثال ہوئی۔ انا سنلقی علیک قولا ثقیلا۔ اچھا، کسی نے سوال لکھا ہے کہ کیا نماز میں سورت کی ترتیب نبأ سے ناس کی طرف آنا کا خیال رکھنا ضروری ہے؟ فرض کے درجے میں تو یہ نہیں ہے، ٹھیک ہے؟ فرض اور واجب کے درجے میں تو جہاں تک مجھے یاد پڑتا ہے یہ فرض اور واجب کے درجے میں نہیں ہے، مستحب کے درجے میں البتہ یہ ہے، ٹھیک ہے؟ اس لیے کہ بچپن میں ہی کہیں شاید آپ کے مسائل اور ان کا حل، جو اخبار جنگ میں آتا تھا ایک کالم حضرت مفتی یوسف لدھیانوی رحمۃ اللہ علیہ کا، تو ان سے لوگ یہ سوال پوچھا کرتے تھے، تو مجھے اچھی طرح یاد ہے کہ انہوں نے کہا تھا کہ ہاں ترتیب میں پڑھنا چاہیے۔ تو چاہیے کا مطلب پھر مستحب ہوتا ہے کہ اس میں زیادہ بہتر ہو، یا مسنون بھی کہہ سکتے ہیں، مستحب بھی کہہ سکتے ہیں۔ اچھا، یعنی اگر کبھی غلطی سے الٹا بھی پڑھ لیا نا، کہ پہلی رکعت میں جو ہے وہ بعد کی صورت پڑھ لی اور دوسری رکعت میں آپ نے اس سے پہلے والی صورت پڑھ لی، تو یہ نہیں ہے کہ نماز ہوگی نہیں، آپ کو سجدہ صحف کرنا پڑ جائے گا، ایسا کچھ نہیں ہے۔ بجز اس کے کہ جس کے لیے، اچھا سوری، انا سنو کی علیہ کا قولن ثقیلا، تو یہ پڑھ رہے تھے کہ ثقیل کے معنی بھاری کے ہیں، ثقل، ثقل مینز بوجھ، اور قول ثقیل سے مراد قرآن ہے، کیونکہ اس کے بیان کردہ حلال و حرام اور جائز اور ناجائز کے حدود کی دائمی پابندی طبعی طور پر بھاری ہے، بجز اس کے کہ جس کے لیے اللہ تعالیٰ اس کو آسان بنا دے، ٹھیک ہے؟ تو ثقیل ہونے کی ایک وجہ کیا بیان کری کہ اس کے اندر جو احکامات ہیں وہ انسان کے اوپر بہت بھاری ہوتے ہیں۔ جبھی تو نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ الدنیا سجن المؤمن، کہ دنیا مومن کے لیے قید خانہ ہے، کیونکہ قید خانے کے اندر جو قیدی ہوتا ہے اس کے اوپر پابندیاں لگی ہوتی ہیں، اپنی مرضی سے نہ وہ کھا سکتا ہے، نہ پی سکتا ہے، نہ وہ کپڑے پہن سکتا ہے، نہ وہ باہر چہل قدمی کے لیے جا سکتا ہے، صرف وارڈن کی اجازت سے اس کو کام، وہ سارے کام کر سکتا ہے، کھانا بھی وقت پہ ملے گا ورنہ نہیں ملے گا، ٹھیک ہے؟ تو سجن کے اندر تو پھر ظاہر ہے کوئی جو قیدی ہوتا ہے وہ انجوائے تو نہیں کر رہا ہوتا نا، ٹھیک ہے؟ اسی طریقے سے مومن جو ہوتا ہے وہ بھی کم از کم شروع میں اس کے ساتھ یہی معاملہ ہوتا ہے کہ اتنی ساری اس کو پابندیاں جو ہوتی ہیں نا، یہ بہت بوجھل لگتی ہیں، لیکن جب وہ ان پابندیوں کا اپنے کو عادی بنا لیتا ہے، کرتا رہتا ہے کرتا رہتا ہے کرتا رہتا ہے، تو الٹیمیٹلی اللہ تعالیٰ دنیا ہی میں اس کو اس کا ایک اجر عطا فرما دیتے ہیں، دنیا ہی میں اجر۔ جیسے کہ کوئی قیدی بہت ہی ڈسپلن طریقے سے قید خانے کے اندر رہتا ہے نا، تو وارڈن اس کو آبزرو کرتا رہتا ہے، رائٹ؟ جو وہاں کا داروغہ ہوتا ہے وہ آبزرو کرتا رہتا ہے، اور الٹیمیٹلی وہ کیا کہتا ہے، وہ بڑوں سے جا کے سفارش کرتا ہے کہ یہ بہت شریف قیدی ہے، یہ بہت ہی اچھا انسان ہے، یہ کبھی میرے لیے پرابلم کریٹ نہیں کرتا، تو اب اس کے لیے کچھ نرمیاں ہم پیدا کر دیتے ہیں، کچھ نرمیاں کر دیتے ہیں، کچھ ریلیکسیشنز کر دیتے ہیں، ہمیں یہ یقین ہے کہ وہ ان ریلیکسیشنز کو ابیوز نہیں کرے گا، رائٹ؟ بالکل اسی طریقے سے اللہ تعالیٰ جو ہیں، پھر مومن بندہ جب کچھ عرصہ تک محنت کرتا رہتا ہے، مجاہدے کرتا رہتا ہے، پھر اللہ تعالیٰ اس کے لیے ریلیکسیشنز کریٹ کر دیتے ہیں۔ کیا ہوتی ہیں وہ ریلیکسیشنز؟ دنیا کی مجاہدے کم نہیں ہوتے، اس کو دنیا سے باہر نہیں نکال دیا جاتا، بلکہ اللہ تعالیٰ اس کو ایسی طبیعت عطا فرما دیتے ہیں جس کے بارے میں فرمایا کہ مکروہات شرعیہ اس کے لیے مکروہات طبعیہ بن جاتی ہیں۔ یعنی جو چیزیں جو ہیں پابندیاں شریعت میں ہوتی ہیں، اب وہ پابندیاں اس کو پابندی نہیں لگتی، بلکہ وہ انجوائے کر رہا ہوتا ہے انہی پابندیوں کو، اس کا دل مطمئن ہو جاتا ہے، جس کو ہم نفس مطمئنہ کہتے ہیں، ٹھیک ہے؟ کہ نفس اس کا مطمئن ہو جاتا ہے، مطلب یہ کہ وہ پھر وہ لڑائی کرنا چھوڑ دیتا ہے، ٹھیک ہے؟ تو شروع میں تو یہ حدود کی دائمی پابندی جو ہوتی ہے وہ طبیعی طور پر بہت انسان کے اوپر بھاری ہوتی ہے۔ ये चूंकि पुरानी से आती हैं, ये हदूद की पाबंदियां कहाँ से मिलती हैं? सबसे पहला माखज इस्लामी अहकाम का वो तो कुरान है, ठीक है। तो जाहिर कुरान जो है फिर इन पाबंदियों का सरचश्मा है, ठीक है। तो इस वजह से कौरन सकीला फरमाया कुरान को। अच्छा, खुशू और खुजू से नमाज पढ़नी चाहिए या नफिल नमाजों के लिए है? नहीं, फर्ज जो आप फर्ज में खाली इख्तिसार और तवालत की बात हो रही थी, खुशू और खुजू को फर्ज नमाज से जो है वो निकालने की बात की थोड़ी हो रही है। तो जो तादील अरकान आप करते हैं तो वो तादील अरकान खुशू और खुजू ही कहलाते हैं, ठीक है। खुशू और खुजू ही कहलाते हैं। तो आप जो ये मेहनत कर रहे होते हैं ना, अच्छे से आपने वजू किया और उसके बाद जो है वो तादील अरकान के साथ आपने और तरतील कुरान के साथ, तादील अरकान और तरतील कुरान जाहिर है उसके अंदर शामिल है। तो जब इस तरीके से आप फर्ज नमाज भी पढ़ते हैं तो यही नमाज खुशू और खुजू वाली नमाज कहलाती है, ठीक है। हम जिस चक्कर में लगे रहते हैं ना, हम उसकी बात कर रहे थे कि हम चाहते हैं कि हम बस फर्ज नमाज के अंदर अल्लाह अकबर कहें और उसके बाद जो है वो हम सातवें आसमान पर पहुंच जाएं, ठीक है, जन्नत की सैरें करना शुरू हो जाएं, अर्श के ऊपर जो है वो अल्लाह ताला से मुलाकात करने पहुंच जाएं और जो है वो दुनिया की सारे ख्यालात हमारे दिल से निकल जाएं। ये नहीं हो सकता, इसको मैं सराब कह रहा हूँ, ठीक है ना भाई। हजरत उमर रज़ी अल्लाह तआला का वाक़िया बार बार नहीं सुनने को मिलता कि उमर रज़ी अल्लाह तआला जो है वो हजरत वो मस्जिद नबवी के अंदर सहाबे कराम की नमाज की इमामत फरमा रहे हैं और उनका जहन किधर है? उनका जहन जो है वो बॉर्डर के ऊपर है, जहां पर इस्लामी फौजें जो हैं, मुसलमान फौजें काफिरों से नबरद आजमा है, उनका जहन वहां पर है। तो फरमाते हैं, खुद इकरार करते हैं ना इस बात का, लोगों को बताया उन्होंने, जब भी तो हमें पता लगा। क्या फरमाते हैं कि मैं नमाज पढ़ा रहा होता हूँ मस्जिद नबी के अंदर और मैं उसके साथ साथ ही अपनी सफों की यानी इस्लामी फौज की सफे भी बना रहा होता हूँ कि तुम ऐसे खड़े हो, तुम ऐसे खड़े हो, तुम ऐसे खड़े हो। क्या मतलब? ध्यान उनका उधर गया हुआ है, वहां गया हुआ है उनका ध्यान, राइट, और नमाज पढ़ा रहे मस्जिद नबी के अंदर। तो जब उमर फारूक रजी अल्लाह तआला अन नबी अलैहि सलाम के रोजे मुबारक के बिल्कुल सामने खड़े होकर के जो नमाज पढ़ा रहे हैं, उनका जब ध्यान जो है वो उधर पहुंच सकता है तो हमारा क्यों नहीं पहुंच सकता? हराम चीजों में नहीं पहुंचना चाहिए। अगर हराम में कि भाई नमाज की नियत बांधी, फर्ज नमाज की नियत बांधी और जो है वो नाउज़ुबिल्लाह गुनाह के मंसूबे बना रहे हैं कि अब इसके बाद जो है ना मैं फिल्म देखूंगी जा करके, अब इसके बाद जो है मैं फलाने से जो है वो उसकी जो है वो गीबतें करूंगी, ठीक है, इसकी तो गुंजाइश नहीं है। अगर ये मसला है तो इस मसले को तो हल करने की जरूरत है, ठीक है। लेकिन ये नहीं है कि जी नमाज में बांधा, फर्ज नमाज की नियत बांधी और उसके बाद जो है वो गुम हो गए सारे के सारे, ऐसे नहीं होता, ठीक है। नबी अलैहि सलाम आप से बढ़ के तो कोई भी नहीं हो सकता ना। तो आप जो है वो नमाज पढ़ा करके सलाम फेरते हैं, राइट, और क्या कहते हैं, फौरन उठ करके जो है वो अपने घर चले जाते हैं। भाई वापस आए, क्या हो गया नबी सल्लल्लाहु अलैहि वसल्लम, एकदम आप घर चले गए? ऐसे तो नहीं जाते। हाँ, मुझे नमाज के दौरान ख्याल आया था कि कुछ जो माल था ना वो मेरे घर में रह गया था, अभी तक मैंने उसको तकसीम नहीं किया था, तो मैं घर गया और घर जाकर उसको तकसीम करके वापस आया हूँ, ठीक है। तो अब नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ा रहे हैं ना और सहाबा को नमाज पढ़ा रहे हैं, मस्जिद नबी में नमाज पढ़ा रहे हैं, अल्लाह के रसूल हैं, लेकिन वो जो घर के अंदर चीज पड़ी हुई है उसका ध्यान आया है ना दिल के अंदर, जब ही तो उठ करके फौरन वहां पे गए हैं, ठीक है। तो भाई इसी वजह से आपको कहा जा रहा है कि शराब के पीछे भागने में कोई फायदा नहीं होता। जो चीज अचीवेबल टारगेट है, राइट, अचीवेबल टारगेट्स के पीछे भागना चाहिए ना, जो अनअचीवेबल टारगेट है उसके पीछे भागने का फायदा नहीं होता। हाँ, अचीवेबल टारगेट के पीछे जो भागता है तो उसको अनअचीवेबल टारगेट कभी कभी मिल जाता है, ठीक है। तो अगर नफिल नमाजों के ऊपर मेहनत करेंगे तो फर्ज नमाज भी कभी कभी अच्छी मिल जाएगी, लेकिन उमूमी तौर पर ये अच्छी नहीं मिल सकेगी, ठीक है। फर्ज नमाज में दुनियावी ख्यालात आ रहे होते हैं, तो दुनियावी ख्यालात अगर सदका खैरात के बारे में है या मुसलमानों के हालात के बारे में है, यानी खैर के दुनियावी ख्यालात हैं, दुनियावी ख्यालात भी तो दो तरह के होते हैं ना, अगर खैर के दुनियावी ख्यालात हैं तो उनका मसला नहीं है, लेकिन अगर शर के दुनियावी ख्यालात हैं तो उनका मसला है। उनका फिर मसला हल करना पड़ेगा, और उनका मसला कैसे हल करना पड़ेगा कि ये जो वसाविस आपके दिल में गुनाहों के आ रहे हैं ना, इनका हल जो है वो नमाज के बाहर करना होगा, ठीक है। यानी बाहर अपने अपने लाइफस्टाइल को और अपनी गलतियों से तौबा करनी होगी, अपनी लाइफस्टाइल को चेंज करना होगा, अपनी सोहबतों को चेंज करना होगा, ना जिन्सों के साथ जो हमने दोस्तियां लगाई हुई हैं उन दोस्तियों को खत्म करना होगा, ठीक है। और जो हम इधर उधर जो है वो बुरे माहौल के अंदर हर वक्त जाते रहते हैं, चाहे फिजिकली जाएं चाहे वर्चुअली जाएं, फिजिकली का मतलब बाकायदा कदम बढ़ा करके ऐसी जगहों पर आप पहुंच जाएं, ठीक है, या ये कि घर के अंदर बैठे हुए हैं लेकिन इंटरनेट के ऊपर जो है वो ऐसे ऐसे मुकाम पे जा रहे हैं और ऐसी ऐसी चीज़ों को देख रहे हैं कि जो कि शर के मुकामात होते हैं, तो इन चीज़ों को तर्क करना होगा। जब आप इन चीज़ों को तर्क कर देंगी, अल्लाह ताला से तौबा कर लेंगी और आइंदा जो है वो जाना तर्क कर देंगी, तो फिर शर के ख्यालात जो है ना आपको नमाज के बाहर आएंगे और ना नमाज के अंदर आएंगे। ठीक है, ना नमाज के बाहर शर के ख्याल आएंगे ना नमाज के अंदर शर के ख्याल आएंगे। लेकिन अगर आप शर के मौके के ऊपर जाती रहेंगी और अपना वक्त जो है वो उनमें लगाती रहेंगी, तो फिर नमाज के बाहर भी शर के ख्याल आते रहेंगे और नमाज के अंदर भी शर के ख्याल आते रहेंगे। इसमें कोई तख्सीस नहीं है, इसमें कोई वो नहीं है कि नमाज के बाहर बेशक शर के ख्याल आते रहें, नमाज के अंदर नहीं आने चाहिए, ऐसा कुछ नहीं होता। ठीक है, अगर बाहर ख्याल आ रहे हैं ना शर के, नमाज में भी आएंगे। ठीक है, तो यही है बस इसका इलाज। लेकिन ये पाबंदी मर्दों के लिए नहीं नजर आती, सिर्फ औरतों के लिए ज्यादा नजर आती है। सॉरी, ये पाबंदी से आपको कौन सी वाली पाबंदी है मुराद है? बात शायद काफी देर पहले हुई थी तो मेरे ध्यान से निकाल गई है। अच्छा, तो नाजायज हुदूद की दायमी पाबंदी, हलाल हराम जायज और नाजायज के हुदूद की दायमी पाबंदी तभी तौर पर भारी है। आप ये लिख दीजिएगा, मेरे ख्याल में आप इसी पाबंदी की बात कर रही थी। तो अगर आप बात कर रही हैं इसी वाली, यानी हलाल हराम की पाबंदी की बात कर रही हैं, तो उसको थोड़ा आप क्लियर कर लें, तो फिर इंशाल्लाह उसका जवाब देते हैं। बजुज इसके कि जिसके लिए अल्लाह ताला उसको आसान बना दे, और कुरान को कौले सकील इस वजह से भी कहा जा सकता है कि इसके नुजूल के वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक खास वजन और शिद्दत महसूस फरमाते थे, जिससे सख्त सर्दी के ज़माने में भी आप सल्लल्लाहु अलैहि वसल्लम की पेशानी पसीना पसीना हो जाती थी, और अगर इस वक्त किसी ऊँटनी पर सवार हैं तो उस वक्त के तो उसके बोझ से वो ऊँटनी अपनी गर्दन डाल देती थी, यानी गर्दन झुका लेती थी, जैसा कि अहादीस सही है इस पर शाहिद हैं। तो यानी जब कुरान का नुजूल आप सल्लल्लाहु अलैहि वसल्लम के कल्ब मुबारक पर हो रहा होता था, तो ये कुरान जो है वो एक खालिसतन रूहानी चीज़ है, और नबी अलैहि सलाम के रूहानी कल्ब के ऊपर इसका वरूद हो रहा होता था जब वही आ रही होती थी, नाजिल हो रही होती थी। ठीक है, लेकिन ये जो रूहानी चीज़ थी, इसके आप सल्लल्लाहु अलैहि वसल्लम के बदन मुबारक के अंदर दाखिल होने से जो आप सल्लल्लाहु अलैहि वसल्लम का फिजिकल बोझ होता था, फिजिकल बोझ, ये फिजिकल बोझ जो है वो बढ़ जाता था। ठीक है, तो इसे क्या पता लगता है कि जो रूहानी चीजें होती हैं ना, ये रूहानी चीजें जब जिस्मानी चीजों से मिलती हैं ना, तो जिस्म के ऊपर भी इसका असर पड़ता है। ठीक है, जिस्म के ऊपर भी इसका असर पड़ता है और जिस्म के अंदर तगैयर आता है, तब्दीली आती है। इस मामले में क्या होता था कि ये रूहानी जो अल्लाह ताला की खसूसी नेमत थी, अल्लाह ताला का कलाम, ये आप सल्लल्लाहु अलैहि वसल्लम के रूहानी कल्ब के अंदर एंटर हो रहा है, लेकिन जो जिस्मानी वजन है वो जिस्मानी वजन इतना बढ़ जाता था कि ऊँटनी बैठ जाती थी या अपनी गर्दन डाल देती थी। और आगे इसका एक और भी वाकया लिखा हुआ है। तो इस आयत में इस तरफ इशारा पाया जाता है कि नमाज तहज्जुद का हुक्म इसलिए दिया गया कि इंसान मुशक्कत उठाने का खूगर बने, आदि बने मुशक्कत उठाने का। ये रात को नींद के गलबे और नफ्स की राहत के खिलाफ एक जिहाद है। इसके जरिए सकील बोझल अहकाम की बर्दाश्त आसान हो जाएगी जो कुरान में नाजिल होने वाले हैं। तो अपने नफ्स को जो है जब इंसान ट्रेन करता है ना मुश्किल चीज़ों के लिए, तो फिर उसके लिए मुश्किल काम करने आसान हो जाते हैं। तो ये तहज्जुद की नमाज भी जो है इसी तरीके से गोया कि एक ट्रेनिंग है, मुजाहिदा नफ्स है, अपने आप को मशक्क़त के लिए तैयार करना ताकि जो है वो आगे जो है वो आसानी हो। जैसे कि आपने सबने देखा होगा कि ये जो फौजी लोग होते हैं, जो जब ये फौज के अंदर दाखिला लेते हैं, एडमिशन होता है इनका फौज के अंदर, तो इनको जो है वो एकेडमी के अंदर ट्रेन किया जा रहा होता है, और उस एकेडमी के अंदर कितने सख्त जो है वो स्केड्यूल्स होते हैं। सुबह जो है वो बहुत पहले उठा दिया जाता है और फिर मार्च करवाया जा रहा होता है और इतनी एक्सरसाइज करवाई जा रही होती है और न जाने किस किस किस्म की उनको फिजिकल ट्रेनिंग दी जा रही होती है। ये सारी चीज़ें क्यों दी जा रही होती हैं? ऐसी नहीं दी जा रही होती कि बस ये मजबूत बन जाएं और ये जो है वो इनके इनकी सेहत अच्छी हो जाए, राइट। सेहत अच्छी करने के लिए नहीं की जा रही होती हैं, बल्कि इसलिए की जा रही होती हैं क्योंकि इनको जंग के लिए तैयार करना है, और जंग में जो है वो मुश्किल तरीन हालात इनको पेश आ सकते हैं, तो उन मुश्किल तरीन हालात के लिए इनको आदि बनाया जा रहा होता है। क्या मतलब कि इंसान का जो जिस्म है वो आदि बन जाता है, इंसान का दिमाग भी जो है ना वो किसी चीज का आदि बन जाता है, ठीक है, मुशक्कत का आदि बन जाए या आसानी का आदि बन जाए। अगर आसानियां बहुत ज्यादा उसको मिलेंगी तो वो आसानी का आदि बन जाएगा, सहूलत का आदि बन जाएगा, और मुशक्कत अगर उसको बहुत ज्यादा मिलेगी तो वो मुशक्कत का आदि बन जाएगा, ठीक है। तो ये आदत जो है ना ये इंसान की जिंदगी में बहुत अहमियत रखती है, जिस चीज के हम आदि हो जाते हैं फिर वो आदतें जो है वो हमारे साथ चलती रहती हैं, ठीक है। आदत को छुड़ाना या आदत को तब्दील करना ये बहुत ज्यादा मुश्किल काम होता है, इसी वजह से कोशिश यही करनी चाहिए कि बुरी आदतें शुरू ही ना हो, पड़े ही ना किसी को भी बुरी आदत, ना हमें खुद पड़े ना हमारी औलादों को बुरी आदतें पड़े, क्योंकि जब आदत एक दफा पड़ गई तो फिर आदत का छुड़ाना ऑलमोस्ट इम्पॉसिबल होता है, बहुत ज्यादा यानी एक तो नामुमकिन ही के करीब होता है, लेकिन अगर कोई वाकई उसको छुड़वाना चाहे तो फिर उसको बहुत तकलीफ उठानी पड़ती है। तो अच्छी आदतें ही डालनी चाहिए। तो तहज्जुद जो है वो भी नफ्स को मुशक्कत का आदि बनाने के लिए अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम के ऊपर फर्ज करी थी। अच्छा, कुछ और भी क्वेश्चंस आए हैं तो उनको भी पढ़ लेते हैं। एक तो ये जो आपने लिखा था कि ये पाबंदी, यानी ये जो शायद आप, हाँ, ये पाबंदी मर्दों के लिए नहीं नज़र आती, सिर्फ औरतों के लिए ज़्यादा नज़र आती है, अपनी मर्जी से खाना पीना सोना वगैरह कैद खाना होता है, दुनिया एक कैद खाना होता है, दुनिया एक कैद खाना होता है मोमिन के लिए। हाँ, तो मोमिन की बात हो रही है ना, मर्दों की बात की थोड़ी हो रही है। नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि दुनिया जो है मर्दों के लिए कैद खाना है, जिन मर्दों ने दाढ़ी उगाई हुई है और टोपी पहनी हुई है और शलवार जो है वो अपने टखनों से ऊंची करके रखी हुई है, क्या दुनिया उनके लिए कैद खाना है? नहीं, नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं फरमाया। नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया? दुनिया मोमिन के लिए कैद खाना है, ठीक है, मोमिन जैसी शक्ल सूरत बनाने वाले के लिए कैद खाना नहीं है, बल्कि जिसके दिल के अंदर ईमान है, जिसको आखिरत की फिक्र होती है, जो कि अल्लाह ताला के हुक्मों का के ऊपर की तस्दीक करता है और उनकी अताअत का दम भरता है, उसके लिए कैद खाना है, ठीक है ना। ये मेल जेंडर के लिए कैद खाना नहीं है और ना ये फीमेल जेंडर के लिए कैद खाना है, ठीक है। तो हमारे यहाँ जो जो जाहिर है डायलेमा, जो यानी हमारी जो बदकिस्मती है वो यही है ना कि हमने तो जाहिरी जो शक्ल सूरत है हमने उसी को कामिल ईमान समझ लिया है। तो जो जिसने जाहिरी शक्ल सूरत बनाई हुई होती है वो अपने आप को कामिल मोमिन समझ रहा होता है और उसको देखने वाले भी उसको कामिल मोमिन समझ रहे होते हैं, ठीक है ना। अब जो वो बुरे काम करता है, गलत काम करता है, तो कहते हैं कि यार ये किस किस्म, ये जो ये मोमिन होने का फायदा क्या हुआ, ये मोमिन साहब जो है वो ऐसे क्यों कर रहे हैं, मोमिन साहब जो है वो तो हर किस्म की कैदों से आज़ाद हैं, अपनी मर्जी से खाते हैं, अपनी मर्जी से पीते हैं, अपनी मर्जी से सोते हैं। तो ना तो शक्ल सूरत बनाने वाले को पता होता है कि ईमान क्या चीज़ होती है और ना उसको देखने वाले को पता होता है कि ईमान क्या चीज़ होती है, ठीक है। तो इसी वजह से फिर हम इस मखमसे में रहते हैं कि ये तो औरतों के ऊपर सारा बोझ है, मर्दों के ऊपर तो कोई बोझ नहीं। भाई क्यों बोझ नहीं है मर्दों के ऊपर? 100% मर्दों के ऊपर बोझ है, बिल्कुल बोझ है, लेकिन मर्द जब उस बोझ से अपने आप को आज़ाद करके ज़िंदगी गुजारते हैं तो देखते नहीं है कि कितने जलील और ख्वार हो रहे होते हैं फिर, कितना जो है वो पिट रहे होते हैं हर जगह पर, राइट। तो जो हमारे मर्द हैं वो अगर वो अभी हिंदुओं से पिटना शुरू नहीं हुए हैं, अगर नहीं हिंदुओं से पिटना शुरू हुए, ठीक है, वो तो पिटना भी शुरू हो चुके हैं बहुत सारी जगहों पर, कभी हिंदू से पिट रहे होते हैं, कभी ईसाई से पिट रहे होते हैं, कभी यहूदी से पिट रहे होते हैं, कभी कहीं पर पिट रहे होते हैं, ठीक है। लेकिन अगर अभी पिटना शुरू नहीं भी हुए फिर भी जिल्लत और रसवाई के तो शिकार है ना, ठीक है। तो ये जिल्लत और रसवाई जो है वो मोमिन के ऊपर तो नहीं आ सकती, जो पकामिल ईमान वाला होता है, जो अल्लाह ताला की मान के चलता है, अल्लाह ताला ने तो उसके लिए इज्जतें रखी हुई है, ठीक है। तो इतनी सी बात हमें क्यों नहीं समझ में आती कि इसका मतलब यह है कि हम मोमिन शोमिन कोई नहीं है, हमने खाली शक्ल सूरत बनाई हुई है, ठीक है। अगर शक्ल सूरत से आगे भी गए होते हैं ना और हमने जो है वो यानी पाबंदियां अपने ऊपर लाजिम भी करी होती है ना, तो फिर हम इस ख्वारी वाली जिंदगी को नहीं गुजार रहे होते हैं ना, ठीक। तो अगर औरत जो है वो उसके ऊपर ये पाबंदियां हैं, तो ये पाबंदियां जो हैं वो दो वजह से हो सकती हैं। या तो वो औरत मोमिना है तो फिर वो अल्लाह ताला की रजा की खातिर पाबंदियां अपने ऊपर सह रही है, ठीक है, और उसको अल्लाह ताला बेहतरीन जजा अता फरमाएंगे, इज्जत भी अता फरमाएंगे, और मरने के बाद जो है वो जन्नत की नेमतें भी अता फरमाएंगे। और दूसरी रीजन क्या हो सकती है औरत के लिए पाबंदियां सहने की, वो हो सकती है कि बस मजबूरी है, शौहर जो है वो मारता है, शौहर जो है वो सख्ती करता है, और इस वजह से मुझे पाबंदी सहनी है, तो अब जो है वो मजबूरी है, तो इस वजह से मैं सह रही हूँ। अगर मौका मिलता तो मैं अभी यहाँ से भागती, अभी यहाँ से मैं अपने अपने आप को छुड़वा करके जो है ना बाहर भाग जाती, ठीक है, जिस तरह से कि बाकी सारी औरतें जो है बाहर भाग चुकी हैं, मैं भी भाग जाती। तो ऐसी औरत जो है वो इस सोच के साथ जो जिंदगी गुजार रही है और पाबंदी में जिंदगी गुजार रही है, तो उसको जो है वो जन्नत की नेमत भी नहीं मिलेगी, उसको अजर सवाब भी नहीं मिलेगा, ठीक है। तो इसका हल सिर्फ यही है कि औरत भी जो ईमान के तकाजे हैं, उन ईमान के तकाजों को जन्नत की जजा के लिए, आखिरत की जजा के लिए उन ईमान के तकाजों को पूरा करे, और कैद खाने एक कैदी वाली जिंदगी गुजारे, ठीक है, अल्लाह की रजा और आखिरत की जजा के लिए कैदी वाली जिंदगी गुजार ले, और मर्द भी अल्लाह की रजा और आखिरत की जजा के लिए कैदी वाली जिंदगी गुजार ले, ठीक है। तो इसमें हमारा ही फायदा है, अगर हम नहीं गुजारेंगे तो ना जो है वो इधर के रहेंगे और ना उधर के रहेंगे, क्योंकि इधर भी जलील रसवा होते रहेंगे, कभी किसी के हाथ कभी किसी के हाथ। औरत जो होती है वो अपने मर्दों के हाथों जलील रसवा हो रही होती है, मर्द जो है वो दूसरे मर्दों के हाथों जलील रसवा हो रहे होते हैं, ठीक है, और फिर मरने के बाद भी कुछ नहीं हाथ आएगा, तो क्यों करें ऐसा, ठीक है। कम अज कम एक तरफ को तो सिक्योर करें ना, मरने के बाद वाली जिंदगी को सिक्योर करें ना, ठीक है। हम बहुत कोशिश करते हैं तहज्जुद की पाबंदी की, लेकिन पाबंदी नहीं होती। कोई खास अमल है कि हम पाबंद बन जाएं? अमल तो अमलियात की किताबों के अंदर बेशुमार है, ठीक है, अमल की कोई कोई कमी नहीं है, वजीफों की कोई कमी नहीं है, माशाल्लाह आप तो व्हाट्सएप के ऊपर भी यानी तूफान की आंधी की तरह से वजीफे आते हैं व्हाट्सएप के ऊपर, ठीक है, तो वजीफों की कोई कमी नहीं है जिस अमल की अगर आप बात कर रही हैं ना, लेकिन हकीकत में एक ही अमल है कि जो कि हमारे मशाहिर भी फरमाते हैं और हजरत जी के बयानात के अंदर भी ये मौजूद है, और यही हकीकत है कि दिन के अमाल को अच्छा कर लें, ठीक है, तो तहज्जुद की पाबंदी भी मिल जाएगी, रात के अमाल भी नसीब हो जाएंगे। दिन के अमाल चूंकि हमारे बहुत बुरे होते हैं ना, तो तहज्जुद पढ़ने की हमारे पास यानी सहूलत होती भी है, लेकिन फिर भी हम नहीं पढ़ पाते, और उसकी वजह जो होती है ना वो दिन के अमाल की खराबी होती है। दिन में हम झूठ बोल रहे होते हैं और इस किस्म की जो है वो खराफात में लगे हुए होते हैं, और चाहते हैं कि वे रात को तहज्जुद पढ़ लें, ऐसा नहीं होता। तहज्जुद के वक्त अगर जागें तब भी कज़ा नमाज ही पढ़ें जो हमारे जिम्मे बाकी हैं। अगर जिम्मे कज़ा नमाज बाकी हैं तो ऐसा करें, यानी एक जनरल जो इसके ऊपर एडवाइस है ना, जनरल एडवाइस यानी आपकी आप खास पर्सनालिटी के लिए नहीं, बल्कि एक जनरल एडवाइस ये है कि 2 रकअत तहज्जुद पढ़ लें, ठीक है, सिर्फ तहज्जुद की नीयत से पढ़ लें, और उसके बाद जो है ना वो कदा नमाजें पढ़ लें, ठीक है। ये 2 रकअत तहज्जुद क्यों पढ़ें, 4 क्यों ना पढ़ें, या सिर्फ कदा नमाजें क्यों ना पढ़ें, वो इसलिए कि आप जो इतना मेहनत करके तहज्जुद के वक्त में उठी है ना, ठीक है ना, तो अगर आप तहज्जुद की नियत से 2 रकअत भी नहीं पढ़ेंगे ना, तो ये फिर बहुत मुश्किल हो जाएगा आपके लिए बर्दाश्त करना, ठीक है, और शैतान जो है ना फिर वो आपको यानी मुदावमत नहीं अख्तियार करने का करने देगा इसके इसके ऊपर, और फिर वो अगले दिन फिर आपको कहेगा यार क्या तहज्जुद के वक्त उठी भी थी और तहज्जुद भी नहीं पढ़ी, तो फ़ायदा क्या उठने का, चलो बेहतर है सो जाओ, ठीक है। तो इस शैतान के वसवसों से और उसके अमल दखल से बचने के लिए 2 रकअत तहज्जुद की नियत से पढ़ लें, और बाकी जो है वो कज़ा की नियत से पढ़ लें, तहज्जुद भी हो जाएगी, नाम भी लिख दिया जाएगा ना, वो है ना कि नाम लिखा जाएगा तहज्जुद में उठने का, तो वो भी हो जाएगा, और जो है वो शैतान के वसवसों का भी इंशाल्लाह इलाज हो जाएगा। इन नाशियत लैली लफ्ज़ नाशिया बवज़न आफियत, यानी नाशियत जैसे होता है ना, तो वो आफियत के वजन पर मसदर है, जिसके मानी है रात की नमाज के लिए खड़ा होना। हज़रत आयशा सिद्दीक़ा रज़ियल्लाहु ताला अन्हा ने फरमाया कि सोने के बाद रात की नमाज के लिए उठना नाशियतल लैल है, ठीक है, यानी एक दफ़ा आप सो गए फिर उसके बाद आप उठे, तो ये नाशियतल लैल है हज़रत आयशा सिद्दीक़ा रज़ियल्लाहु ताला के कौल के मुताबिक। इस मानी के लहाज से लफ्ज़ नाशियतल लैल बमाने तहज्जुद हो गया, کیونکہ تہجد کے لفظی معنی بھی رات میں سو کر اٹھنے کے بعد نماز پڑھنے کے ہیں۔ ابن کیسان نے فرمایا کہ آخر رات کے قیام کو ناشیۃ اللیل کہا جاتا ہے، ٹھیک ہے، رات کا جو آخری حصہ ہوتا ہے صبح طلوع ہونے سے پہلے والا، تو اس میں جو نماز پڑھی جائے اس کو ناشیۃ اللیل کہا جاتا ہے۔ ابن زید نے فرمایا کہ رات کے جس حصے میں بھی کوئی نماز پڑھی جائے وہ ناشیۃ اللیل میں داخل ہے، اور حضرت حسن بصری رحمۃ اللہ نے فرمایا کہ عشاء کی نماز کے بعد ہر نماز ناشیۃ اللیل میں داخل ہے۔ ابن ابی ملائکہ نے فرمایا کہ میں نے حضرت ابن عباس رضی اللہ عنہ اور ابن زبیر رضی اللہ عنہ عنہما سے ناشیۃ اللیل کے معنی پوچھے تو انہوں نے فرمایا اللیل کلہا ناشیہ، یعنی رات کے ہر حصے کی نماز ناشیۃ اللیل میں داخل ہے۔ ان مجموعے اقوال میں کوئی تضاد نہیں ہے، ٹھیک ہے، یعنی بظاہر تو یہ بہت ہی الگ الگ قول لگ رہے ہیں، کوئی کہہ رہا ہے آخری حصہ، کوئی کہہ رہا ہے رات میں کسی وقت بھی پڑھ رہے ہیں، کوئی کہہ رہا ہے کہ نہیں سو کر کے اٹھیں گے تب جو ہے تہجد ہوگی، تو بظاہر تضاد یعنی کانٹرڈکشن نظر آ رہی ہے۔ تو حضرت اس کو کلیئر کر رہے ہیں کہ بھائی کوئی تضاد نہیں ہے، حقیقت یہ ہے کہ قیام اللیل اور ناشیۃ اللیل کا مفہوم اصل میں عام ہے، رات کے کسی بھی حصے میں جو نماز پڑھی جائے اس پر ان دونوں لفظوں کا اطلاق ہو سکتا ہے، خصوصاً جو نماز عشاء کے بعد ہو، جیسا کہ حسن بصری رحمۃ اللہ علیہ کا قول ہے کہ یعنی عشاء کے بعد جو بھی نماز پڑھی جائے وہ ناشیۃ اللیل میں شامل ہے، لیکن جناب رسول اللہ صلی اللہ علیہ وسلم اور جمہور صحابہ و تابعین اور صلحائے امت یعنی امت کے اندر جو نیک لوگ ہوتے ہیں ان کا ہمیشہ یہ عمل رہا ہے کہ اس نماز کو سو کر اٹھنے کے بعد آخر شب میں ادا کرتے تھے، ٹھیک ہے، ہم نے اپنے حضرت کو اور دوسرے کابرین کو بھی یہی عمل کو یعنی تہجد کا مطلب یہی ہم نے دیکھا ان کو کرتے ہوئے کہ سو جاتے ہیں اور پھر سونے کے بعد اٹھتے ہیں اور پھر دو رکعت چار رکعت جتنی بھی توفیق ہوتی ہے اتنی پڑھ لیتے ہیں۔ تو عمل کو اگر دیکھا جائے تو بات جو ہے وہ زیادہ آسانی سے سمجھ میں آ جاتی ہے، بجائے اس کے کہ آپ مختلف اقوال پڑھتے رہیں اور پھر اب ذہن میں سوچتے رہیں کہ بھی کون سا والا قول جو ہے وہ صحیح قول ہے اور کس کے اوپر میں عمل کروں۔ اسی وجہ سے یہ دین جو ہے وہ کتابی دین نہیں ہوتا، کیونکہ کتاب کے اندر تو بہت سارے آپ کو قول ملتے رہیں گے، یہ دین صحبتی دین ہے کہ آپ کسی اللہ والے کی صحبت اختیار کرتے ہیں، ٹھیک ہے، اور عورتیں ظاہر ہے پہلا سوال یہی کرتی ہیں کہ ہم کیسے صحبت اختیار کریں، تو اس کا جواب یہ ہوتا ہے کہ یا تو آپ کسی اللہ والی کی صحبت اختیار کر لیں کچھ کسی نہ کسی حد تک جتنا آپ کر سکتی ہیں، اور اگر نہیں تو پھر جو آپ کے گھر کے مرد ہیں تو ان سے جو ہے وہ پوچھتی رہا کریں کہ بھائی آپ نے کیا دیکھا، آپ نے ان کو کیسا عمل کرتے ہوئے دیکھا، اور آپ یعنی میرے سوال کا جواب جو ہے ان سے پوچھ کر کے لے آئیں، ٹھیک ہے۔ تو اس طریقے سے جو ہے وہ عورتیں صحبت اختیار کرتی ہیں، اور آج کل اللہ تعالیٰ نے آسانی کر دی ہے کہ کچھ مشائخ جو ہیں وہ خود بھی جو ہے وہ واٹس ایپ کے اوپر یعنی رابطہ کی اجازت دیتے ہیں اور ان سے جو ہے وہ ڈائریکٹلی پوچھا جا سکتا ہے کہ کیا چیز مجھے کرنی چاہیے، تو اس کو پھر آپ کے لیے صحبت کہا جائے گا۔ تو صحبت سے پتہ لگتا ہے کہ ان کا عمل ہمیشہ یہ رہا ہے کہ اس نماز کو سو کر اٹھنے کے بعد آخر شب میں ادا کرتے تھے، اس لیے وہ افضل و اعلیٰ اور موجب برکات زیادہ ہے، اور نفس سنت قیام اللیل اور ناشیۃ اللیل کی عشاء کی نماز کے بعد ہر نماز نفل سے ادا ہو جاتی ہے، ٹھیک ہے، یعنی سب سے کمتر درجہ یعنی منیمم، کمتر نہیں کہنا چاہیے لیکن منیمم یہ ہے کہ کوئی بھی آپ نماز عشاء کے بعد پڑھیں نا تو وہ تہجد میں شامل ہو سکتی ہے، لیکن اس کو ظاہر ہے بڑھاتے چلے جائیں بڑھاتے چلے جائیں تو جتنا گڑ ڈالیں گے اتنا زیادہ میٹھا ہوگا، تو سب سے زیادہ افضل یہی ہے کہ سو جائیں اور رات کے آخری حصے میں اٹھ کر کے پھر نماز پڑھیں، یہ سب سے بہترین تہجد کی شکل ہو گئی۔ جب عورت کے لیے پردے کے علاوہ اور کیا، اچھا، عورت کے لیے پردے کے علاوہ اور کیا چیز قید ہے، کیونکہ جب وہ گھر پہ ہوتی ہے تو بہت سے گناہوں سے تو بجھ نہیں جاتی، بچ جاتی ہے، تو گھر پہ ہوتی ہے تو بہت سے گناہوں سے بچ جاتی ہے۔ آپ کس زمانے کی بات کر رہی ہیں؟ یہ آپ جو ہے وہ انٹرنیٹ سے پہلے کے زمانے کی شاید بات، بلکہ انٹرنیٹ بھی نہیں، ٹی وی سے پہلے کے زمانے کی بات کر رہی ہیں کہ جب وہ گھر پہ ہوتی ہے نا تو وہ بہت سے گناہوں سے بچ جاتی ہے، جب ٹی وی آئی تو پھر اس کے بعد کون سے گناہوں سے بچ سکتی ہے وہ؟ اگر گھر میں ٹی وی ہے تو ایمان کی ٹی وی اس کے گھر کے اندر موجود ہے، وہ کیسے گناہوں سے بچ سکتی ہے، ٹھیک ہے۔ ہاں البتہ کسی کے گھر میں ٹی وی نہ ہو تو پھر انٹرنیٹ उस घर में आई जा, शैतान ने भी जो है कहा अच्छा ठीक है तुम टीवी से अपने घर को मैं बचा के रखोगे, चलो कोई बात नहीं मैं इंटरनेट भेज देता हूँ, इंटरनेट से तो तुम नहीं बचा सकोगे ना अपने घर को। ठीक है, तो इंटरनेट आ गया, मोबाइल है, उसके बाद जो है वो मोबाइल आ गया, मोबाइल जो है वो आपके हाथ के अंदर आ गया, तो अब कौन से गुनाहों से इंसान औरत जो है वो घर से बच रही होती है। ठीक है, वो तो फिर सारे गुनाह जो है वो चल रहे होते हैं, तो औरत के लिए जो है वो जो कैद है वो सिर्फ पर्दा नहीं है बल्कि निगाहों की हिफाजत भी औरत के लिए कैद है, कानों की हिफाजत भी औरत के लिए कैद है, जुबान की हिफाजत तो और भी ज़्यादा औरत के लिए ज़रूरी होती है, क्योंकि बेचारी ने बहुत ज़्यादा एक्सप्रेसिव अल्लाह ताला नेचर दी हुई होती है उसको, तो जुबान से जो है वो शैतान उससे ज़्यादा गुनाह करवाता है, तो कैदें तो फिर है ना बहुत सारी। ऐसा नहीं हो सकता कि हम कज़ा नमाज और तहज्जुद दोनों की नियत कर लें। आप हाँ ऐसा कर सकते हैं, बहुत अच्छा आपने सवाल किया कि आप नियत तो करेंगे कज़ा की, ठीक है, क्योंकि कज़ा जो है ना ये तो फ़र्ज़ की आप कज़ा करेंगे ना, तो ये नियत आपकी प्राइमरी नियत समझ लें या असल नियत आपकी कज़ा नमाज की होगी। फिर आप नियत नहीं करेंगे तहज्जुद की, बल्कि आप जो है वो दिल ही दिल में अल्लाह ताला से एक छोटी सी बात करेंगी कि ए अल्लाह आपके लिए क्या मुश्किल है, अगर आप मुझे इस कर्ज कज़ा नमाज पे तहज्जुद का भी सवाब अता फरमा दें तो आपके ख़जाने में कोई कमी तो नहीं हो जाएगी, राइट, और मेरे तो ख़जाने के अंदर, मेरा तो ख़जाना है ही पहले पहले ही खाली, मैं तो पहले ही जो है वो तही दामन हूँ, खाली दामन हूँ, तो मेरा फ़ायदा हो जाएगा, आपका तो कोई नुकसान नहीं होगा, राइट। इस तरीके से अल्लाह ताला से बात कर लें तो तहज्जुद की नीयत नहीं होगी ये, लेकिन तहज्जुद का सवाब यकीनन मिलेगा, यकीनन मिलेगा, इस गुमान के साथ अल्लाह ताला से ये बात करें कि अल्लाह आपका क्या जाता है और मेरा तो बहुत कुछ आता है। ठीक है, तो इस तरीके से आप बेशक दोनों को ज्वाइन भी कर सकते हैं। अच्छा सवाल किया आपने माशाल्लाह। हिया अशद वक्अन, तो वक्अन में दो किराते हैं, मशहूर किरात बिफतहिल वा व सुकूनिल ता, बर वजने ज़र्बुन है यानी वक्उन इसको पढ़ेंगे, जिसके मानी रोंदने और कुचलने के आते हैं। इसके एतबार से मतलब यह होगा कि रात की नमाज नफ्स कुशी या नफ्स कशी और नफ्स को कुचलने में बहुत मुअय्यन है। ठीक है, यानी नफ्स जो है वो एक ऐसा मॉन्स्टर है, एक ऐसा भूत है या देव है हमारे अंदर, ठीक है, कि इसको अगर आप कुचलेंगे नहीं ना तो ये आपको नुकसान पहुंचाएगा, ये आपके ऊपर सवार हो जाएगा, ठीक है, और ये फिर आपसे जो है ना वो अपनी मर्जी के काम करवाएगा, तो इस वजह से इसको कुचलना पड़ता है, इसको मारना पड़ता है, इसको कुशी, कुशी का मतलब इसका गला घोटना पड़ता है, कत्ल करने की कोशिश करनी पड़ती है, अगरचे कि कत्ल आप इसको कर नहीं सकते, ठीक है, लेकिन कम से कम इसको सफोकेट करने की तो कोशिश कर सकते हैं ना, तो ये नफ्स का इलाज कहलाता है, क्योंकि नफ्स का मॉन्स्टर होना ये नफ्स की यानी खराबी की अलामत है। ठीक है, तो इस खराबी का इलाज करना होता है, तो यहाँ पर ना नफ्स का इलाज ये बता रहे हैं कि तहज्जुद के जरिए से नफ्स का इलाज किया जा सकता है, ये बहुत मुआविन होता है, मुईन होता है, यानी मददगार होता है नफ्स का इलाज करने में, तहज्जुद का मामूल यानी नफ्स को काबू में रखने और नाजायज ख्वाहिशात पर उड़ने से रोकने में नमाज तहज्जुद से बड़ी मदद मिलती है। खुलासे तफसीर मजकूर में इसी को इख्तियार किया गया है। ठीक है, इन खुलासे तफसीर में जो ही अशद वतों जो कि एक्चुअली हमने अभी तक पढ़ा नहीं है, बस ये पैराग्राफ आज मुकम्मल करके फिर बाकी खुलासे तफसीर अगली क्लास में पढ़ेंगे इंशाल्लाह। तो फरमाते हैं कि इसी मफहूम को इख्तियार किया गया है खुलासे तफसीर में भी। दूसरी क़िरात में वक़ान बिकसरिल वा व बे अल्फिल ममदूदा बर वज़्ने किताबुन है, यानी कुरान शरीफ जैसे कि आपने सुना ही होगा कि एक से ज़्यादा क़िरातों में नाजिल हुआ, डायलैक्ट्स या लहजे जिनको हम कहते हैं, उर्दू में लहजे कहते हैं, अंग्रेजी में डायलैक्ट्स कहते हैं। ठीक है, तो कुरान जो है वो मुख्तलिफ क़िरातों में नाजिल हुआ, सात किरातें तो बहुत ज़्यादा मशहूर हैं, सबा किरात के बाकायदा कारी आज भी जो हैं वो तैयार होकर के निकलते हैं, सात किरातों में कुरान शरीफ की तिलावत करते हैं, लेकिन 10 किरातें वैसे अमूमी तौर पर मालूम हैं आज के दौर में भी, और मुफ्ती शफी रहमतुल्लाह ने लिखा है کہ 20 قراءتوں میں قرآن نازل ہوا تھا، 20 مختلف لہجوں میں. تو یہ لہجوں کا فرق کیا ہے؟ اس کی ایک مثال ہم ابھی پڑھ رہے ہیں کہ ایک لہجے کے اندر وقعن ہے اور دوسرے لہجے کے اندر اسی لفظ کو وقعن پڑھتے ہیں، ٹھیک ہے؟ تو اس طرح یہ لہجے کے فرق کہلاتے ہیں. اس صورت میں یہ مواطات یعنی بمانی موافقت کا مصدر ہے. تو قرآن کریم کی آیت لِيُوَاطِعُ عِدَّتَ مَا حَرَّمَا میں اسی موافقت کی معنی ہے. تو اس کا تو ایکچولی مجھے موقع نہیں ملا تھا دیکھنے کا کہ اس آیت کے ایگزیکٹلی کیا مفہوم بنتا ہے. آئمہ تفسیر میں سے حضرت ابن عباس رضی اللہ تعالیٰ اور ابن زید رضی اللہ تعالیٰ عنہ سے اس کے یہی معنی منقول ہیں، یعنی مواطات کا جو مطلب ہے نا موافقت کے معنی میں بنتا ہے. اگر ہم اس قرات سے اس لفظ کو پڑھیں نا تو مطلب بنے گا موافقت کے. ابن زید رضی اللہ تعالیٰ نے فرمایا کہ مراد یہ ہے کہ رات کے وقت نماز کے لیے اٹھنا، قلب، نگاہ، کان اور زبان سب میں باہمی موافقت پیدا کرنے میں اشد ہے، یعنی بہت زیادہ مؤثر ہے، ٹھیک ہے؟ کیونکہ ہماری جو پرابلمز ہوتی ہیں، خرابیاں، ان خرابیوں میں ایک بہت بڑی خرابی یہ ہوتی ہے کہ ہمارا قلب ہمارے ظاہر کا ساتھ نہیں دے رہا ہوتا، ٹھیک ہے؟ جیسے پیچھے بھی بات ہوئی تھی نا کہ اوپر سے جو ہم نے اپنے آپ کو بہت ہی مولوی بنایا ہوا ہوتا ہے اور بہت ہی جو ہے وہ سنت کا پابند بنایا ہوا ہوتا ہے، لیکن ہمارا قلب جو ہوتا ہے وہ گناہوں کی لذت سے بہت زیادہ آشنا ہوتا ہے اور گناہوں کی لذت کو ترک ہی نہیں کرنا چاہتا، چھوڑنا ہی نہیں چاہتا، حالانکہ اوپر سے ہم بہت زیادہ اچھے ہوئے ہوئے ہوتے ہیں، ٹھیک ہے؟ تو یہ جو یعنی غیر موافقت ہے ہمارے ظاہر میں اور ہمارے باطن میں، اس موافقت یہ موافقت ایک بہت بڑا مسئلہ ہے. تو اس مسئلے کو سالو کرنے کے اندر بھی یہ جو تہجد کی نماز ہوتی ہے نا یہ فائدہ مند ہوتی ہے، معاون ہوتی ہے. اور وہ بھی کیسے ہوتی ہے کہ نفس کو جو ہے کچلتی ہے، اور جب نفس کو چل جاتا ہے نا تو پھر ظاہر اور باطن جو ہے وہ ایک ہونے پھر زیادہ مشکل نہیں رہتا. اسی طرح نگاہ، کان اور زبان یہ بھی جو ہے وہ قلب کی حالات کی عکاسی کرتے ہیں کہ نگاہ جو ہے وہ قابو میں نہیں ہے، غیر محرم کے اوپر پڑ رہی ہے اور ناجائز چیزوں کے اوپر پڑ رہی ہے، کان جو ہے وہ موسیقی اور بری باتیں سننے کے عادی ہیں بلکہ مزہ آتا ہے بری باتیں سننے میں، اور زبان سے جو ہے وہ جھوٹ اور غیبت اور بری باتیں نکل رہی ہیں، حالانکہ بظاہر دیکھا جائے تو اللہ کے ولی نظر آتے ہیں. تو یہ سب جو ہے نا تہجد کی نماز جو ہے وہ باقاعدہ اس کا ایک علاج ہے، ٹھیک ہے؟ اب آپ لوگوں نے جو لکھا ہے اس کو پڑھنے کے بعد ایک آخری بات کر کے آج ختم کرے گا کہ جو لوگ ظہر کی نماز کے بعد تھوڑا ریسٹ یعنی قیلولہ کرتے ہیں تو انہیں تہجد میں اٹھنے کی توفیق ہوتی ہے انشاءاللہ، اگر اللہ تعالیٰ چاہے. جی، جو لوگ قیلولہ، یہ ان اعمال میں سے ایک عمل ہے، جیسے اوپر پوچھا گیا تھا نا کہ کوئی عمل بتائیں تہجد میں جس سے کہ آسانی ہو، ٹھیک ہے؟ تو یہ قیلولہ جو ہے یہ ایک عمل ہے، یہ حدیث میں ہی ہے کہ قیلولہ کرنے سے تہجد کے اندر آسانی ہوتی ہے، ٹھیک ہے؟ لیکن اس کے ساتھ بہت ساری اور بھی تو چیزیں لگی ہوئی ہوتی ہیں نا، یہ صرف یہ نہیں ہے کہ جی آپ قیلولہ کر لیں گے تو آپ کو تہجد مل جائے گی، ایسا نہیں ہوتا، ٹھیک ہے؟ تو قیلولہ از جسٹ ون تھنگ، ایک چیز ہے جس کو کہ آپ کر سکتے ہیں، لیکن ساتھ ساتھ اور بھی چیزیں آپ کو کرنی پڑیں گی. تہجد پڑھنے کے لیے کیا ایک نیپ لینا ضروری ہوتا ہے، یا کبھی ہم چھوٹے بچوں کے ساتھ جاگتے ہیں تو سوتے ہی نہیں ہیں؟ جی، ابھی تو ہم پڑھ چکے ہیں نا کہ نیپ لے کر کے اٹھنا تو سب سے افضل شکل ہے تہجد کی، ٹھیک ہے؟ لیکن اگر آپ نہیں لے رہے ہیں، نہیں لے پا رہے ہیں، یا جیسے ساری رات اٹھ رہے ہیں تو آپ کسی بھی وقت جو ہے وہ دور کر پڑھ لیں تو تہجد نصیب ہو جائے گی. اور جہاں تک بچوں کی وجہ سے جاگنا ہے تو اس والی تہجد پڑھنے کے اندر تو پھر ایکسٹرا ثواب بھی مل جائے گا، کیونکہ بچوں کا مجاہدہ الگ اور تہجد پڑھنے کا، چونکہ اس کے لیے وضو بھی کرنا پڑے گا، اور پھر جو ہے وہ بچے ہو سکتا ہے کہ اس وقت بھی جو ہے وہ رو رہا ہو اور آپ جو ہے وہ جلدی سے دوہرے کا تہجد پڑھ رہی ہیں کہ میں کم از کم تہجد پڑھنے والوں میں شامل ہو جاؤں، تو یہ تو پھر نور علی نور ہو گیا نا. کھانا کھانے کے بعد نیپ لینا، ہاں وہ قلولہ. اچھا، کیا چاشت اشراق میں بھی قضا ہی کی نیت کر کے نفل کا ثواب مل سکتا ہے؟ جی بالکل، اس طریقے سے اگر آپ اللہ تعالیٰ سے ڈیل کر لیں گے نا، ڈیل کو کہتے ہیں ڈیل کرنا، تو آپ کو ہر چیز کے اندر اس طریقے سے ثواب مل سکتا ہے، ٹھیک ہے؟ تو چاشت کی نماز میں بھی جو پرائمری نیت ہوگی یعنی چاشت کا وقت ہوتا ہے. چاشت کی نماز کیوں کہتے ہیں اس کو؟ کیونکہ آپ اس وقت کے اندر نفل پڑھ رہے ہوتے ہیں چاشت کے وقت میں. تو چاشت کے وقت میں بھی جو آپ نفل پڑھ رہے ہیں تو اس میں آپ قضاء عمرے کی نیت کر لیں اور اللہ تعالیٰ کے ساتھ چپکے چپکے ڈیل کر لیں کہ اللہ آپ کا کیا جاتا ہے اگر اس کے اندر آپ مجھے چاشت کا بھی ثواب عطا فرما دیں. ٹھیک ہے, تو بس ٹھیک ہے, بہت ہی اچھا ہے معاملہ. اچھا آخری بات یہ کرنی تھی کہ جیسے یہاں پہ لکھا ہے نا علاج, ٹھیک ہے, کہ نفس کا علاج جو ہے وہ تہجد کے اندر ہے. تو یہاں پر ایک بات بس یاد رکھنی چاہیے کہ یہ سارے جو علاج ہے نا, یہ کیا ہے, یہ تہجد کی نماز ایک میڈیسن کی طور پر بھی ہے نا. ایک تو آپ کو ثواب مل رہا ہے, تہجد ثواب کا تذکرہ ہم پہلے پڑھ چکے ہیں, ٹھیک ہے, کہ یہ ایک بہت ہی ثواب والا عمل ہے اور نبی علیہ السلام کی جو ہے اس کے اندر آپ یعنی سنت پہ عمل کر رہے ہیں اور صالحین کی سنت پہ عمل کر رہے ہیں. تو یہ سب کیا ڈسکشن تھی؟ ثواب والی ڈسکشن تھی. اب یہ جو پیراگراف ابھی ہم نے پڑھا ہے نا, ہی اشد وطعن و اقوى مقیلا, یہ جو اشد وطعن ہے یہ ثواب کی بات نہیں کر رہے. یہاں پہ کون سی بات ہو رہی ہے؟ یہاں پر علاج کی بات ہو رہی ہے, ٹھیک ہے. اور علاج جو ہے وہ کس چیز سے کیا جاتا ہے؟ علاج یا تو دوائی سے کیا جاتا ہے یا پرہیز کر کے علاج کیا جاتا ہے یا جو ہے وہ کچھ اور تبدیلی, کوئی کچھ ایسا عمل ہوتا ہے جس عمل کے ذریعے سے علاج کیا جا رہا ہوتا ہے, ٹھیک ہے. تو یہ جو علاج ہوتا ہے نا, علاج کی ایک خصوصیت ہے کہ علاج معالج کی نگرانی میں کرنا چاہیے, ٹھیک ہے. علاج معالج کی یعنی ڈاکٹر کی نگرانی میں کرنا چاہیے, اس کے مشورے سے کرنا چاہیے. ورنہ اگر آپ علاج جو ہے وہ خود سے کریں گے, سیلف پرسکرپشن سے کریں گے, تو کبھی علاج جو ہوتا ہے وہ بیک فائر کر جاتا ہے, ٹھیک ہے. اس کے جو ہیں وہ سائڈ ایفیکٹس اور دوسرے جو نقصانات ہوتے ہیں نا, وہ پھر آپ کے اوپر ہو جاتے ہیں اور علاج سے فائدہ نہیں ہوتا بلکہ الٹا نقصان ہو جاتا ہے, ٹھیک ہے. تو اسی وجہ سے تہجد میں بھی جو ہے وہ بہتر یہ ہے کہ مشورہ کر لینا چاہیے کہ جی میں تہجد پڑھ رہی ہوں اور کیا مجھے پڑھتے رہنا چاہیے, کتنا پڑھنا چاہیے مجھے, جو ہے وہ کیا تہجد سے جو ہے وہ ایکسیپشن لینی چاہیے یا نہیں لینی چاہیے وغیرہ, یہ ساری چیزیں جو ہیں وہ پوچھ لینا چاہیے. سورہ مزمل کے اندر جو اللہ تعالیٰ نبی علیہ الصلوۃ والسلام کو حکم دے رہے ہیں تہجد پڑھنے کا, اور ساتھ ساتھ جو ہے وہ تہجد پڑھنے کے پھر فائدے بھی بتا رہے ہیں کہ ہی اشد وطن, اور اس سے پہلے جو بتایا تھا کہ یہ جو ہے انا سلول کے علیہ کا قولاً ثقیلا, کہ ہم آپ کے اوپر ایک ثقیل قول ڈالنے والے ہیں, تو یہ تہجد کی نماز جو ہے وہ آپ کو اس میں مدد دے گی. تو یہ ساری باتیں کون کس سے کر رہا ہے؟ یہ اللہ تعالیٰ اپنے نبی علیہ الصلوۃ والسلام سے کر رہے ہیں نا. تو اللہ تعالیٰ جو ہے وہ شیخ ہیں اور نبی علیہ الصلوۃ والسلام مرید ہیں, تو شیخ جو ہے وہ مرید کو حکم دے رہے ہیں نا, اور ساتھ ساتھ مرید کو جو ہے وہ کچھ فضائل بھی ساتھ ساتھ بیان کر رہے ہیں کہ بھائی اس سے تمہیں یہ فائدہ ہوگا, اس سے تمہیں یہ فائدہ ہوگا. تو بالکل اسی طریقے سے یہ سلسلہ آگے بھی چلتا رہتا ہے, ٹھیک ہے. یہ نہیں ہوتا کہ جی کتابیں پڑھی ہیں اس کے اندر فضائل پڑھے اور اس کے بعد جو ہے وہ سب کے اوپر عمل کرنا شروع ہو گئے, کیونکہ بات یہی ہے کہ جہاں پہ علاج معالجے کی بات آتی ہے تو وہاں پر ڈاکٹر کے مشورے سے علاج کیا جاتا ہے, اگر نہیں کرتے ہیں تو وہ علاج جو ہے وہ پھر نقصان کے ساتھ سبب بن جاتا ہے. یہاں پر ہم آج کی کلاس ختم کرتے ہیں. آخر الدعوانا ان الحمدللہ رب العالمین. السلام علیکم.